أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. وقرآنا فرقناه لتقرأه على الناس على مكث ونزلناه تنزيلا. قل آمنوا به أو لا تؤمنوا، إن الذين أوتوا العلم من قبله إذا يتلى عليهم يخرون للأذقان سجدا ويقولون سبحان ربنا إن كان وعد ربنا لمفعولا ويخرون للأذقان يبكون ويزيدهم خشوعا. وقرآنا فرقناه لتقرأه على الناس على مكث ونزلناه تنزيلا. ہم نے قرآن کریم کو جدا جدا کیا تاکہ آپ لوگوں کے سامنے ٹھہر ٹھہر کر پڑھیں، اور ہم نے قرآن کریم کو آہستہ آہستہ اتارا. آپ میرے نبی ان کو بتلا دیجئے تم ایمان لاؤ یا نہ لاؤ، بے شک وہ لوگ جن کو اس آپ سے پہلے ان لوگوں سے پہلے علم دیا گیا تھا، جب ان کے سامنے پڑھا جاتا تھا تو وہ ٹھڈی کے بل سجدے میں گر جاتے تھے اور کہتے تھے سبحان ربنا ان کان وعد ربنا لمفعولا. وہ ٹھڈی کے بل سجدے میں گرتے تھے روتے ہوئے، اور ان کا خشوع اور زیادہ ہو جاتا تھا. آیت نمبر آپ کے سامنے 106 پڑھی، 107 108 پڑھی، یہ سجدے کی آیت ہے، آیت سجدہ ہے. جو جن جن حضرات نے اس آیت کو کل بھی سنی تھی تو گزشتہ کل ایک سجدہ کرنا ہے، اور آج بھی سنی ہے تو ایک سجدہ کرنا ہے. گزشتہ کل بات چل رہی تھی قرآن کریم کے بارے میں، کہ اللہ پاک نے قرآن کریم کو سورتوں کی شکل میں، آیتوں کی شکل میں، رکوعات کی شکل میں، یا حق اور باطل کو واضح کر کے دنیا میں اتارا ہے. اور شاہ عبد القادر صاحب رائے پوری رحمت اللہ علیہ کا ترجمہ اتارتے اتارتے اتارا ہے. حضرت کا ترجمہ کیا ہے؟ اتارتے اتارتے اتارا ہے، یعنی تھوڑا تھوڑا کر کے پورے قرآن کو اتارا ہے. بہت عجیب ترجمہ، اتارتے اتارتے، یعنی جب کبھی اللہ نے دیکھا ضرورت ہے اتارا، پھر اتارا، پھر اتارا، اتارتے اتارتے اتارا ہے. اور 23 سال لگے ہیں تاکہ آپ صلی اللہ علیہ وسلم لوگوں کے سامنے قرآن کی تلاوت کریں. جتنا تھوڑا ہوگا صحابہ کرام کا سمجھنا اور یاد کرنا آسان ہوگا، کیونکہ قرآن کریم یہ قیامت تک باقی رہنے والی کتاب ہے، اور یہی ایک کتاب ہے جس سے اللہ تبارک و تعالی پوری قوم، اللہ کو پوری قوم کی ہدایت مطلوب ہے اسی قرآن کے ذریعے. حدیث تو اس قرآن کی شرح ہے، اسی قرآن کے ذریعے سے پوری امت کو ہدایت پر لانا ہے. اس لیے اس کے جو پہلے مخاطب تھے صحابہ کرام، ان کے سامنے 23 سال لگے، 23 years ان کو کچھ آیتیں پڑھتے تھے، تلاوت کرتے تھے، پھر ان کو سمجھاتے تھے حدیث کے ساتھ. آپ صلی اللہ علیہ وسلم کی باتیں جو ہوتی تھی وہ حدیث بن جاتی تھی، ان کو سمجھاتے تھے، سمجھاتے سمجھاتے 23 سال لگے ہیں، سمجھاتے سمجھاتے 23 سال لگے ہیں. یہ قرآن ان کے سینے میں کیسے محفوظ رہا، وہ کتنا وہ سمجھے، اور سمجھے بھی امام الانبیاء جناب محمد رسول اللہ صلی اللہ علیہ وسلم. अस्माउ रिजाल में लिखा है 23 साल लगने के बाद भी 10,000 सहाबे किराम हाफिज कुरान बने। कितने भाई? 10,000, 10,000। ये जंग यमामा हुई थी जिसमें मुसैलमा कज़्ज़ाब ने नबूवत का दावा किया था कि मैं आखिरी नबी हूं, या फिर फैसला उसका यह था आधी जगह पर तुम नबी और आधी जगह मैं नबी। वो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को कहता था आधे मुल्क पर तुम नबी, आधे पर मैं नबी, तुम अपनी हुकूमत करो, मैं अपनी हुकूमत करूं, तब जाकर मैं ईमान लाऊंगा, वरना मैं ईमान नहीं लाऊंगा।
भाई जिसकी गाड़ी मिडल ऑफ द रोड पड़ी है सिट्रोन, वो हटाया ताकि सब लोग जा नहीं सकते वहां से, तो पहले गाड़ी हटा ले फिर बयान में आके बैठे।
तो 10,000 सहाबे किराम जो हाफिज़े कुरान थे, बहुत सारे सहाबा इस जन्म गए थे, बहुत सारे। अल्लामा तिबरी फरमाते हैं तफसीर तिबरी में एक रिवायत के मुताबिक 27,000 सहाबा बिकेम शहीद, और एक रिवायत में है 40,000 सहाबा उस एक लड़ाई में शहीद हुए हैं। सिर्फ इसको खत्म करना था कि आखिरी नबी कोई नहीं, अगर है तो रसूलुल्लाह। उस जंग में हाफिज़े कुरान 1200 सहाबा शहीद हुए थे, 1200 सहाबा जो हाफिज कुरान थे। और कैसे हाफिज? 23 साल तक वो कुरान सुनते रहे और समझते रहे। इससे मालूम होता है कि आप सल्लल्लाहु अलैहि वसल्लम कुरान को पढ़ते थे, कुरान को पढ़ने का सवाब अलग है और कुरान को पढ़ते हुए उसको समझना, कुरान की तफसीर को समझना, ये तो नूरुन अला नूर है, चमक पर चमक है कि कुरान की आयत भी पढ़ रहा है और उसके समझ में भी है, तर्जमा भी मालूम होता है। बहुत सारे लोग कहते हैं जो लोग कुरान को समझे बगैर पढ़ते हैं उनको सवाब नहीं मिलेगा, ये गलत है, इस आयत से साबित होता है। कुरान को पढ़ना अलग सवाब है, याद रखो, बहुत बड़ा सवाब है। कितना सवाब है? नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाया, इस रिवायत के रावी अबू जर गफारी है, इमाम नसाई ने इस रिवायत को नकल किया। सुन रहे हो ना? सुन रहे हो कि रोजा लगा हुआ है? नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाया अगर कोई ए सहाबा तुम में से कोई फजर के बाद या दिन में एक मर्तबा मस्जिद में जाकर एक आयत को सीखे तो 100 रकात नफल पढ़ने से ज्यादा सवाब है। एक आयत अल्हम्दुलिल्लाह रब्बिल आलमीन बराबर सीखा, फिर दूसरे दिन अर रहमान रहीम, 30 दिन में 3,000 नफल का सवाब मिल गया। और अगर कोई आदमी 10 आयत की तिलावत करे, 10 आयत की सुबह में या शाम में, अगर सुबह में करे तो शाम तक अल्लाह उसको गाफिलीन में से नहीं लिखेगा, यह जिक्र करने वालों में शुमार होगा। वो मेरी बात समझ में आ रही है ना? हम तो थोड़ा लड्डू खा लेते बाकी छोड़ देते हैं, इतना भी हमारे पास टाइम नहीं है। 10 आयत, अबू हुरैरा इसके राबी है, 10 आयत की अगर कोई तिलावत कर ले तो उसको उस दिन में जाकिरीन में शुमार किया जाएगा, गाफिलीन में से नहीं। और अगर कोई मगरिब के बाद 10 आयत की तिलावत कर ले पूरी रात उसको जाकिरीन में से शुमार किया जाएगा, गाफिलीन में से नहीं, निगलेक्टफुल लोगों में से नहीं। और अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु की तीसरी रिवायत वो भी सुन लो, अगर कोई आदमी सुबह या शाम में 100 आयत की तिलावत कर ले, 100 100 आयत्स की तिलावत कर ले तो अल्लाह उसको कानितीन में से लिखेगा। वो कानितीन का माना अल्लाह के वली, अल्लाह के नेक बंदों में उसका शुमार होगा। और किसी ने अपने बच्चे को कुरान को सिखाया पढ़ाया तो कयामत के दिन उसके मां बाप को सर पर ताज पहनाया जाएगा और उसको जन्नत का ऐसा जोरा पहनाया जाएगा कि पूरे जन्नत में ऐसा जोरा किसी को नहीं पहनाया जाएगा। ये अपने बेटे को कुरान सिखाने की वजह से, हाफिज़े कुरान की बात, उसका तो दर्जा बहुत बड़ा है, कुरान के पढ़ने का सवाब है। ये कुरान पढ़ना, इसीलिए अगर कोई सजदे की एक आयत तिलावत करे जैसे अभी, और उसके बाद वो सजदे में जाएगा, सजदाए तिलावत करेगा, तो शैतान कभी भी इतना जलील नहीं होता जितना अगर बंदा आयत सजदा पढ़कर सजदा करता है। और कहता है, रवायत में है, कहता है अल्लाह ने मुझे हुक्म दिया था, मैंने सजदा नहीं किया, इसको मैंने गुनाह करवाए, इसने अल्लाह का हुक्म माना और सजदे में चला गया, उसके तो सारे ही गुनाह माफ हो जाएंगे। वकुरान फरक ना हो लितकराऊ अलन्नास अला मुक्स, ये हम तरावी सुनते हैं मस्जिद में आकर, कितना कुरान सुनते हैं, कितना सवाब मिलेगा इसका अंदाजा कोई नहीं कर सकता भाई। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कहा सिर्फ कुरान पढ़े अलिफ लाम मीम, अलिफ पर 10 नेकी, लाम पर 10 नेकी, मीम पर 10 नेकी है, सिर्फ अलिफ लाम पर 30 नेकी मिलेगी। और रमजान में तो नेकियों का भाव बढ़ जाता है। मौलाना जकरिया साहब रहमतुल्लाह अलैह फरमाते हैं, अक्सर मुहद्दिसीन की बात नकल फरमाते हैं, फरमाया अलिफ लाम मीम, अलिफ में अ ला फ, अलिफ में भी 3 है, लाम में भी 3 हरफ है, लाम अलिफ मीम लाम, और मीम में भी 3 हरफ है, मीम या मीम। तो इस हिसाब से कितनी हो जाएगी, 90 हो जाएगी। बहुत सवाब है कुरान को पढ़ने का। अगर आदमी रोजाना सूरत यासीन ही पढ़ ले, तबारक पढ़ ले, सूरतुल वाकिया पढ़ ले, सूरे सजदा पढ़ ले, पूरा कुरान पूरा करे तो नूर नला नूर, लेकिन कम से कम इन सूरतों को भी पढ़ ले तो वो कानितीन में शुमार किया जाएगा। कानितीन में शुमार हो तो कुरान करीम को नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम लोगों के सामने, और उसके बाद उसका समझना एक दूसरी बात है। कुरान को आदमी समझता है तो फिर रोना भी आता है कि अल्लाह क्या कह रहा है। जन्नत की आयतों पर अल्लाह के नबी ठहर ठहर कर पढ़ते थे, कुरान पूरे कुरान को ठहर ठहर कर पढ़ते थे, और जहन्नम की आयतों पर रोया करते थे। जहन्नम की और इसी को यहां कहा वरज़लनाउ तंज़ीला वरतलनाउ तरतीला। मौलाना जकरिया साहब रहमतुल्लाह अलैह फरमाते हैं कयामत के दिन साहिबे कुरान से कहा जाएगा कि तू चढ़ता जा, एक एक आयत पर तेरे दर्जे जन्नत के बढ़ते जाएंगे, जहां तेरा एंड होगा वही तेरी आखिरी जन्नत है। मुहद्दिसीन फरमाते हैं कुरान के जितनी आयतें हैं इतने जन्नत के दर्जात है। लेकिन मौलाना जकरिया साहब फरमाते हैं मेरे ख्याल में और बात है, अगर सही है तो अल्लाह की तरफ से है, और अगर गलत है तो शैतान की तरफ से है। फिर फरमाते हैं आगे मेरी राय यह है, इससे मुराद ये है कुरान करीम को ठहर ठहर कर पढ़ने वाले को कयामत में कहा जाएगा इर्तकी वर्तकी वरतिल कुरान, कह रहे तू चढ़ता जा, कुरान पढ़ता जा और चढ़ता जा, जन्नत में तेरे दर्जात बुलंद होते चले जाएंगे। फरमा यहां जो आदमी दुनिया में कुरान को ठहर ठहर कर पढ़ता है, क्या कह रहे हैं, जो आदमी दुनिया में कुरान को आहिस्ता आहिस्ता ठहर ठहर कर पढ़ता है उसको कहा जाएगा तू ठहर ठहर कर, वहां नहीं, वहां तू जैसे दुनिया में पढ़ता था वैसे ही चढ़ेगा। یہ حضرت فرماتے ہیں وَلَبْتَرْنَاهُ اور یہاں وَنَزَّلْنَاهُ تَنزِيلًا تاکہ لوگ سمجھ سکے کہ صبر کیسے ہو, صبر کیسے ہو, شکر کیسے ہو. یہ تزکیہ ہوگا نا, قرآن سنیں گے پھر قرآن کو سمجھیں گے اور اس کے بعد دل پاک ہوگا تبھی تو مسئلہ حل ہوگا. صبر کب کرنا ہے, کیسے کرنا ہے, شکر کب کرنا ہے, کیسے کرنا ہے, اگر پتہ ہی نہیں ہے تو صبر کیسے کرے گا, شکر کیسے کرے گا, اخلاق حسنہ کیسے کرے گا, اپنے پڑوسی کا حق کیسے ادا کرے گا, اپنے بھائیوں کا حق کیسے ادا کرے گا, اپنے بہنوں کا حق کیسے ادا کرے گا. یہ سارا تزکیہ 23 سال لگے ہیں, غصے کو کب کنٹرول کرنا ہے, غصہ کب کرنا ہے, یہ ساری چیزیں قرآن کی روشنی میں اللہ کے رسول صلی اللہ علیہ وسلم نے سمجھائی اپنے صحابہ کرام کو. 23 سال لگے ہیں اور قرآن میں یہ ساری آیتیں نازل کی گئی ہیں اور اس کے مطابق اللہ کے رسول نے سمجھایا ہے. اللہ کے رسول صلی اللہ علیہ وسلم قبرستان سے جا رہے تھے, ایک عورت ایک جنازہ ایک قبرستان ایک قبر کے پاس کھڑی کھڑی رو رہی ہے, رو رہی ہے. اللہ کے رسول نے فرمایا کہ پہلے بہن صبر کرو, سسٹر بیک صبر, صبر کرو, صبر کرو. اس نے کہا تمہیں کیا پتا ہے مجھ پر کون سی مصیبت آئی ہے, تمہیں کیا پتا ہے. انہوں نے اس عورت نے صحابیہ تھی, پہچانا نہیں کہ یہ تو نبی اکرم صلی اللہ علیہ وسلم ہے. کسی نے آ کر بتایا تمہیں پتا ہے یہ کون ہے, تمہیں پتا یہ کون ہے. کہا نہیں. کہا اللہ کے رسول صلی اللہ علیہ وسلم میں. وہ رونا ایک طرف, وہ قبر ایک طرف, دوری کہاں, نبی اکرم صلی اللہ علیہ وسلم کے در پر, دروازہ نوک کیا تو اور اللہ کے رسول صلی اللہ علیہ وسلم کیسے آنا ہوا. کہا میں نے آپ کو یہ ٹوٹا جواب دے دیا ہے اللہ کے رسول, مجھے پتا نہیں تھا. تو اللہ کے رسول نے فرمایا الصبر عند الصدمۃ الاولى, صبر تو پہلی بار کیا جاتا ہے, رو رو کر تھک جاتا ہے آدمی مرحوم کے اوپر, پھر اب رونا نہیں آتا تو پھر آرام سے بیٹھنا یہ صبر نہیں ہے, یہ صبر نہیں ہے. اللہ کے رسول صلی اللہ علیہ وسلم نے صحابہ اور صحابیات کی تعلیم کی ہے. تو قرآن کو سیکھنا اور سکھانے کا درجہ الگ. خیرکم من تعلم القرآن وعلمہ, جو قرآن کو سیکھے اور سکھائے, قرآن کو سیکھے اس کا الگ ثواب, سکھائے اس کا الگ ثواب, اور اس کے بعد قرآن کو سمجھ کر پڑھے, ترجمہ سمجھے اور علماء کرام کی مجلس میں بیٹھ کر قرآن کو سمجھے کہ اللہ کیا کہہ رہا ہے. کچھ بھی چاہے ایک آیت سمجھے, ایک آیت پڑھنے پر اتنا ثواب ہے, ایک آیت کے سمجھنے پر کتنا ثواب. جبکہ بغیر سمجھے قرآن کو پڑھے تو یہ علامہ ابن عابدین نے لکھا ہے فتوی شامی میں, عجیب بات کہ امام احمد بن حنبل نے اللہ کو 100 مرتبہ خواب میں دیکھا. کتنی مرتبہ بھائی؟ اسی طرح امام اعظم امام ابو حنیفہ نے بھی 100 مرتبہ اللہ کو خواب میں دیکھا ہے. یہ فتاوی شامی احناب کی سب سے بڑی کتاب ہے, مفتی اس کو دیکھے بغیر کوئی فتویٰ نہیں دیتا ہے. فتاوی شامی اس میں لکھا ہے امام احمد بن حنبل نے بھی 100 مرتبہ اللہ کو خواب میں دیکھا, پھر کہا اب آخری بار میں پوچھوں گا اللہ سے کہ اس امت کی نجات کس میں ہے, ہاؤ دس امت ول گیٹ سکسس. جو جب خواب میں دیکھا 100ویں بار تو اللہ سے پوچھا اللہ اس امت کا چھٹکارا کس میں ہے, کیسے نجات ہوگی. فرمایا میرے قرآن کے پڑھنے سے. کیا فرمایا؟ میرے قرآن. تو پھر پوچھا فہمن او بلا فہمن, سمجھ کر یا بغیر سمجھ کر. اللہ نے فرمایا احمد بن حنبل سمجھے یا نہ سمجھے, سمجھے یا نہ سمجھے, سمجھے یا نہ سمجھے, قرآن پڑھے گا اس کی نجات ہو جائے گی. اگر سمجھ لیا تو پھر نماز میں کتنا مزہ آتا ہے کہ قاری کیا پڑھ رہا ہے, رونا آتا ہے. یہ جنت کی آیت ہے, یہ جہنم کی آیت ہے, یہ اللہ کی لعنت کی آیت ہے, یہ عذاب کی آیت ہے, یہ فلا قوم کی ہلاکت کی آیت ہے, یہ فلا قوم پر کیسا عذاب آیا اس کا واقعہ چل رہا ہے, یہ یوسف علیہ السلام کا واقعہ ہے, کیسے جیل میں رہے, کیسے بڑے ہوئے, کیسے بادشاہ بنے, ये मूसा अलैहिस्सलाम का वाकया है, कैसे सक्सेस हुए पानी के अंदर से, ये सब समझेंगे तो फिर हम नमाज में सुनेंगे तो दिल लगेगा अल्लाहु अकबर अल्लाह क्या कह रहा है। वकुरान फरक ना हो लितकरा हो अल नास अला मुक्सिम वनजल ना हो तंजीला कुल आमिनु बी औला तो मिनु, मेरे कुरान को पढ़ो या ना पढ़ो, मेरे कुरान पर ईमान लाओ या ना लाओ, कह रहे मेरे कुरान पर ईमान लाओ या ना लाओ। इन्नल्लज़ीना ऊतुल इल्मा मिन क़ब्लिही इज़ा युतला अलैहिम यख़िर्रून लिल्अज़क़ान सुज्जदा। अल्लाहु अकबर अल्लाह क्या कह रहा है, जिनको पहले हमने इल्म दिया था। यहां पर बाज़ उलमा फरमाते हैं मूसा अलैहिस्सलाम से अल्लाह ने कहा था, मूसा तेरे भाई बंदों में से एक को मैं रसूल बनाऊंगा और मैं अपना कुरान उनके सीने में डालूंगा। वो भाई बंद कौन? वो है इस्माइल अलैहिस्सलाम, और उनमें से रसूल बनाऊंगा और वो कौन है? जनाबे मोहम्मद रसूलुल्लाह, और मैं कुरान उनके अंदर में डालूंगा, वो ये कुरान करीब है। ये अल्लाह ने मूसा अलैहिस्सलाम को कहा था, ये वादा किया उस वक्त तौरात में। और बाज़ उलमा फरमाते हैं कि यहां यहूदी लोग मुराद है, उनकी किताब में तौरात में लिखा हुआ है कि आखिरी कुरान होगा, आखिरी नबी पर नाजिल होगा, बिल्तफसील उन्हें पता था, इसीलिए मक्का के मुशरिकीन मशवरा करने के लिए मदीना मुनव्वरा यहूदियों के पास जाते थे और उन्हें पूछते थे। लेकिन शाह वलीउल्लाह साहब रहमतुल्लाह अलैह ने रहमतुल्लाह व हुज्जतुल्लाह बालिगा में अजीब बात लिखी है, फरमाया इससे मुराद कुछ लोग हैं। नंबर एक वरका बिन नौफल है। ये वरका बिन नौफल कौन है? चचा अदल खदीजतुल कुबरा रजी अल्लाह तआला अन्हा के। ये वही है जो वाकया आपने बार बार सुना है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम पर द फर्स्ट आयत वॉज रिवील्ड, द फाइव आयत जबल नूर में गारे हिरा में इकरा बिस्मी, तो उस वक्त आप जल्दी जल्दी घर पर आए और अपनी बीवी हजरत खदीजा से क्या कहा, जम्मिलूनी जम्मिलूनी, ब्लैंकेट लाओ कम्बल लाओ मुझे उड़ाओ, सर्दी लग रही है, आप कांप रहे थे, आप समझे कोई जिन्नात की शक्ल मेरे सामने आ गई, आप डरे और आपने हजरत खदीजा से कहा, तो खदीजतुल कुबरा ने कितने ज्यादा रहम वाले अल्फाज सुनाए, तसल्ली वाले अल्फाज, इन्नका लतसिलुर रहीम, आपको कौन सताएगा, आपको कौन तकलीफ देगा, आप तो बेवाओं के काम आने वाले, यतीमों के काम आने वाले, आप तो सखावत करने वाले, आप तो लोगों में मिल मिलाप कराने वाले, आप फुलाए आप फुलाए, आप तो गरीबों की मदद करने वाले, आप लोगों के अंदर में हुस्न अखलाक फैलाने वाले, चलो मेरे साथ। उनको ले गई कहां? वरका बिन नौफल के पास। उस वक्त ये ईसाई थे, ईसाई थे, बहुत बड़े ईसाई, ईसाइयत यानी बाइबल को जानने वाले थे। उस वक्त वरका बिन नौफल ने जब ये बात सुनी तो कहा घबराओ नहीं, ये तुम्हारे पास जो 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 फरिश्ते आए हैं जिब्राइल अलैहिस्सलाम नूरी, ये वही है जो मूसा और ईसा अलैहिस्सलाम के पास आया करते थे, ये तो जिब्राइल अलैहिस्सलाम है, घबराने की बात नहीं है, लेकिन सुनो अल्लाह तुम्हें आखिरी नबी बनाएगा, और उस वक्त जब तुम नबूवत का दावा करोगे तो तुम्हारी कौम तुम्हें निकाल देगी मक्का मुकर्रमा से। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अव मुखरिजिया, मेरी कौम मुझे निकालेगी, मैं उनके अंदर में इतना बड़ा हुआ, अच्छे अखलाक के साथ, किसी को सताया नहीं, किसी को तकलीफ नहीं दी, कितने साल हो गए, आपकी नबूवत की सबसे बड़ी निशानी तो यही है, 40 साल ने आपने उनके अंदर गुजारे हैं, तो उनको पता है कि उन लोगों ने खुद लकब दिया सादिकुल वाद अमीन का, इतना बड़ा लकब कौन दे सकता है, सच्चा वादे को पूरा करने वाला अमानतदार है, फिर भी मेरी कौम मुझे निकालेगी। फरमाया हां ये तो होता रहा कि ये फरिश्ता जिसके पास भी जाता है तो वो नबी को निकाला जाता है, ये फरिश्ता जिन जिन नबी के पास गया उस नबी को निकाला गया, तो आपको भी मक्का से निकाला जाएगा, मक्का मुकर्रमा से। तो उस वक्त वरका बिन नौफल ने कहा काश के मैं زندہ رہتا. کاش کہ میں تمہارے زمانے میں جب تمہیں نبوت ملتی میں حاضر ہوتا، میں تمہاری مدد کرتا. کبھی انہوں نے شرک نہیں کیا. یہ ہے ایک آدمی جن کے بارے میں شاہ ولی اللہ صاحب فرماتے. دوسرے آدمی ابن سعیدی ہے. یہ وہ ہے جنہوں نے سب سے پہلے اما باپ، ہم پڑھتے رہے خطبہ میں اما باپ، سب سے پہلا سینٹنس انہوں نے استعمال کیا اما باپ کا. یہ بعد میں عیسائی بن گئے اور عیسائی بن کر نجران چلے گئے اور نجران میں بہت بڑے پادری بن گئے، لیکن کبھی بھی شرک نہیں کیا، کبھی بھی شرک نہیں کیا، پوری زندگی شرک نہیں کیا. جب نبی اکرم صلی اللہ علیہ وسلم کی عمر 30 سال کی ہوئی، اس وقت ابن سعیدی کا انتقال ہو گیا. ابھی نبی صلی اللہ علیہ وسلم کو نبوت نہیں ملی تھی. شاہ صاحب آگے فرماتے ہیں تیسرے آدمی ہیں، وہ ہے زید بن عمر بن نوفل. یہ زید سعید ابن زید، ان کے بیٹے عشرہ مبشرہ میں سے ہیں. سعید یہ زید ان کے والد ہے. زید بن عمر بن نوفل یہ وہ ہے جو یہودیوں کے پاس گئے، دیکھا یہ لوگ تو شرک کرتے ہیں، واپس آ گئے، یا اللہ میں یہودی بننا نہیں چاہتا. پھر عیسائی کے پاس گئے، عیسائی لوگوں کو دیکھا یہ لوگ بھی شرک کرتے ہیں، میں ان کے پاس نہیں جاتا. پھر کعبہ میں تشریف لائے، کعبہ میں دیکھا یہ لوگ تو بتوں کو مانتے ہیں. وہاں سجدے میں جاتے تھے اور اللہ سے کہتے تھے اللہ اللہ، میں تو ایک ابراہیم علیہ السلام ان کے خدا تجھے مانتا ہوں اور ابراہیم علیہ السلام کو نبی مانتا ہوں، یہ سارے خدا کو میں نہیں مانتا. یہ ہے زید بن عمر بن نوفل. کون تھے وہ؟ جب زمانے جاہلیت میں لوگ اپنی بیٹی کو زندہ دفن کرتے تھے، یہ مکان مکان پر جاتے تھے، جہاں پتا چلتا تھا کہ بیٹی پیدا ہوئی ہے اور یہ لوگ دفن کرنا چاہتے ہیں زندہ بیٹی کو، یہ وہاں پہنچ جاتے تھے اور ان کو پیسے دیتے تھے، بھئی یہ بیٹی مجھے دے دو، یہ بیٹی مجھے دے دو، یہ بیٹی مجھے دے دو، میں پالوں گا. گویا یتیم خانہ کھولا ہوا تھا. یتیم خانہ، کتنی لڑکیوں کو جان بچائی، 360 بچیوں کی جان بچائی انہوں نے، 360 بچیوں کی جان بچائی ہے. کتنا بڑا درجہ ہوگا ان کا. قرآن کریم میں ہے نا کہ قیامت کے دن یہ بچیاں ماں باپ سے پوچھے گی میرا کون سا قصور تھا جس قصور پر تم نے مجھے زندہ دفن کیا تھا. اور آج بھی بہت ساری جہالت ہندوستان میں دیکھو، بہت ساری دنیا میں دیکھو، چھوٹی چھوٹی بچیوں کو، ابھی کتنے ایسے ویڈیوز ہیں بچیوں کا دفن کرنے جا رہے ہیں اور پکڑے جاتے ہیں، بچی کیوں پیدا. اور اس پر میں بالتفصیل پہلے کلام کر چکا ہوں کہ بیٹی کون ہے. اب اس سے بڑھ کر کیا بات تھی کہ اللہ تبارک و تعالی نے امام الانبیاء کو پہلے 4 بیٹیاں دی ہے. 4 بیٹیاں پہلے تھی، زینب، رقیہ، ام کلثوم، فاطمہ الزہرا. بیٹی جو ہوتی ہے نا وہ جہنم سے بچنے کے لیے ماں باپ کے لیے آر بنتی ہے. اور ایک روایت میں ہے جس گھر میں بیٹی پیدا ہوتی ہے اللہ کے رسول صلی اللہ علیہ وسلم گویا ایک مہمان کی شکل میں ان کے گھر میں تشریف لائے ہیں. اتنا بڑا درجہ ہے بیٹیوں کا. جو بیٹیوں کو بڑا کرتے ہیں، کھلا پلا کر اور تعلیم دے کر، اور پھر ان کی شادیاں کر دیتے ہیں، یہ بیٹیاں قیامت کے دن ماں باپ کے لیے جہنم میں جانے سے آگ بنے گی. وہ ایک آدمی نے 7 بیٹیوں میں سے 6 بیٹیاں تھی اس کی. صحیح واقعہ مولانا یونس صاحب پالن پوری نے سنایا، 6 بیٹیاں پیدا ہوئی، 6 بیٹیاں پیدا ہوئی. اب بیوی سے کہہ رہا ہے 7ویں پیدا ہوئی نا تو تجھے طلاق دے دوں گا. اپنی بیوی سے کہا 7ویں اگر پیدا ہوئی تجھے طلاق دے دوں گا. اور کیا ہوا؟ بیوی گھبرا رہی ہے، اب تو میری طلاق ہو جائے گی اگر بچی پیدا ہوئی تو، طلاق ہو جائے گی. رو رہی ہے، اللہ سے دعا کر رہی ہے. اور کیا ہوا؟ رات میں سونے کے لیے گیا شوہر تو خواب میں دیکھ رہا ہے کیا، فرشتہ اس کو پکڑ کر جہنم کی طرف لے جا رہا ہے. फरिश्ता उसको पकड़कर जहन्नम की तरफ ले जा रहा है। पहले दरवाजे पर देखा तो उसकी एक बेटी खड़ी है, दूसरे दरवाजे पर जहन्नम के एक बेटी खड़ी, बेटी कह रहे नहीं इसमें नहीं जाएगा मेरा बाप, दूसरे पर दूसरी बेटी खड़ी इसमें नहीं जाएगा मेरा बाप, तीसरे पर तीसरी खड़ी है मेरा बाप जहन्नम में नहीं जाएगा। इसी तरह छह दरवाजे तक छह बेटियां अपने बाप को बचाती रही। अब सातवां दरवाजे पर तो सातवीं बेटी तो थी नहीं, इतने में घबराया, उसकी आंख खुल गई और रो रहा है जारों किताब और अपनी बीवी से कह रहा है सुबह उठकर, काश कि अल्लाह एक और बेटी दे दे ताकि मेरे लिए जहन्नम में जाने से हार बन जाए। अल्लाह के नबी को चार बेटियां दी, अल्लाह हमें समझ नसीब फरमाए। ये तीसरे आदमी थे, जिंदगी भर उन्होंने शिर्क नहीं किया, अल्लाह उसी की तरफ इशारा करे। उतुल इल्म ऐसे बेशुमार लोग हैं। और आगे कहा एक जो है वो चौथे नंबर पर शाह वलीउल्लाह साहब रहमतुल्लाह अलैह उसके बारे में लिखते हैं कि वो आदमी जो है नजरान का वो है उमैया इब्न सलत। उमैया इब्न सलत है सबसे पहले बिस्मिकल्लाह वही लिखने वाला था, अल्लाह तेरे नाम से शुरू करता हूं, वरना ये तो बिस्मिकल उज्जा कहते थे, बिस्मिकल लात कहते थे, उज्जा बूट से शुरू करते हैं, लात बूट से शुरू करते हैं। ये आदमी उमैया इब्न सलत शायर था, बहुत बड़ा शायर, और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम उनकी पोएट्रीज को सहाबा से कहते मुझे सुनाओ, उनकी शायरी बहुत अच्छी होती थी, उम्दा होती थी, आखिरत के खौफ के बारे में बहुत उम्दा होती थी। लेकिन अल्लाह के नबी ने कहा उसका कलाम तो मुसलमान था लेकिन उसका दिल मुसलमान नहीं हुआ। क्यों? ये नजरान चला गया, फिर वहां से ताइफ आया और ताइफ से फिर मक्का मुकर्रमा आ रहा था, तो उस वक्त तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम चले गए हिजरत करके मदीना मुनव्वरा, मिलने ही आ रहा था, और बदर का मैदान भी खत्म हो चुका था, और बदर में इस उमैया इब्न सलत के दो भाई जो है वो कत्ल कर दिए गए थे सहाबा के हाथ से। इसको पता चला तो मदीना मुनव्वरा आ रहा था, रास्ते से वापस हो गया कि मेरे भाई को कत्ल किया, अब मैं मुसलमान नहीं बनता, उसके हिस्से में और उसके नसीब में ईमान नहीं लिखा था। इस अल्लाह के रसूल क्या फरमाते, उसका शहर तो मुसलमान था लेकिन उसका दिल मुसलमान नहीं था। अल्लाह कह रहे कुल आमिनु बी औ ला तुमिनु, तुम ईमान लाओ या ना लाओ, मेरे कुरान को समझो या ना समझो, मेरे कुरान पर ईमान लाओ या ना लाओ। इन्नल लदीन उतुल इल्म मिन कबली, आपसे पहले जिनको इल्म दिया गया जब उनके सामने कुरान पढ़ा जाता था, यखिरून लिल अज़कानी सुज्जदा, वो अपनी थोड़ी थोड़ी इसको कहते हैं ज़कन, ये थोड़ी। लेकिन सवाल होता है सजदा तो पेशानी से होता है और नाक पर होता है, ठुड्डी से कोई सजदा करता नहीं, कभी देखा किसी को ठुड्डी पर सजदा करता नहीं। अल्लाह ने ये क्यों इस्तेमाल किया अज़कान ज़ुकुर, ठुड्डी को क्यों कहा, पेशानी क्यों नहीं कहा, और इसी तरीके से नाक क्यों नहीं कहा। फरमाया ज़कन जो होती है जब आदमी इंतहाई तवाज़ू के साथ अपनी पेशानी को रखता है तो उसकी छुट्टी भी, यानी इंतहाई तवाज़ू को बयान किया, इंतहाई आजिज़ी और हम्बलनेस को बयान किया। इससे एक मसला भी सीख लो, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ला सलात लिमन ला यमुस अनफल अर्थ, उस आदमी की नमाज नहीं होती जो सजदे में अपने नाक को टच नहीं करता है। मसला सुन लो, बहुत सारे लोग सिर्फ पेशानी रखते हैं नाक नहीं रखते, और बहुत सारे नाक रखते हैं पेशानी नहीं रखते। तीन चार मसले सुन लो चलो, इसलिए कि एक मसला सीखोगे तो 1000 रकात नफल का सवाब है। कितना भाई, मैं नहीं कह रहा हूं, ये तो बहुत जोर से हमारे हजरत हकीम अख्तर साहब रहमतुल्लाह अलैह मजमे में कहते थे कि ये अब्दुल्लाह इब्न मसूद रजी अल्लाह तआला की रिवायत है। हमारे शेख हदीस मौलाना हारून साहब साउथ अफ्रीका में बहुत बड़े शेख हदीस थे, बहुत सालों से पढ़ाते थे, वो हजरत से बैठ थे और बयान चल रहा था, वो आए चूंकि इमामत थी उनकी, इमामत करके वो बयान में आ गए दूसरी मस्जिद में। जैसे ही वो आए बैठ गए, चालू बयान में हजरत हकीम अख्तर साहब रहमतुल्लाह ने पूछा मौलाना हारून साहब आपने दो नफल पढ़ी, यानी मगरिब की नमाज तो पढ़ा करके आए, दो सुन्नत पढ़ी, पर हाँ दो नफल भी पढ़ी, कहा नहीं। کہ کیوں نہیں پڑھی؟ کہ حضرت آپ کی بات نفل سے بہتر ہے. کیا مطلب اس کا؟ یعنی آپ سے جو مسائل میں سنوں گا نا, وہ مسائل وہ فضائل, یہ نفل تو بعد میں بھی پڑھ سکتا ہوں لیکن یہ مسائل سننے کے نہیں ملیں گے مجھے. فرمایا انتم مفتی الکبیر, تو سب سے بڑا مفتی ہے. اور اس وقت یہ سنایا کہ جو آدمی ایک مسئلہ سنتا ہے اس کو عبداللہ ابن مسعود رضی اللہ فرماتے 1000 رکعت نفل کا ثواب ملتا ہے. تو یہ جو پیشانی ہے سجدے میں رکھنا ہے اور ناک بھی رکھنا ہے. اگر پیشانی رکھی ناک نہیں, ناک رکھا پیشانی نہیں. اسی طرح سجدے میں جاتے ہوئے پچھلا پیر جو ہے ایک اٹھا دیا یا دونوں اٹھا دیے, دونوں اٹھا دیے نیچے زمین پر نہیں رکھے, دونوں انگوٹھوں کے ساتھ یعنی فیٹ کو نہیں رکھے, ٹچ نہیں کیے, تو نماز ٹوٹ جائے گی. ہر چیز قبلے کی طرف ہونی چاہیے, یہاں تک کہ اتحیات میں بھی یہ انگلیاں قبلے کی طرف, ایسے نہیں, یہ غلط. ایسے ہر چیز قبلے کی طرف ہو, اسی طرح ایسا نہیں, اس طرح یہ پاؤں بھی قبلے کی طرف ہونا چاہیے. یہ سارے مسائل ہیں. انشاءاللہ جب حضرت شیخ الحدیث چلے جائیں گے مولانا احمد خضر صاحب, ہم کچھ مسائل کی مجلس بھی رکھیں گے عصر کے بعد انشاءاللہ, تاکہ زیادہ مسائل بھی سیکھیں ہم, کچھ زکات کے, کچھ وضو کے, کچھ بہت سارے مسائل بھی سیکھنے ہیں انشاءاللہ. تو میں سنا رہا تھا کہ نماز کے بارے میں کہ یخرون للاذکار سجدا ویقولون سبحان ربنا ان کان وعد ربنا لمفعولا, اور سجدے میں جا کر یہ دعا کرتے تھے. سجدے میں یہ دعا سبحان ربی الاعلی ہے, فرائض میں اور نوافل میں, سنن میں آپ جتنی جو دعائیں قرآن سے ثابت ہے, حدیث سے ثابت ہے, آپ کر سکتے ہیں. ام المومنین عائشہ رضی اللہ تعالی عنہا فرماتی ہے, میں نے اکثر نبی اکرم صلی اللہ علیہ وسلم کو دیکھا کہ وہ سجدے میں یہ دعا کرتے تھے, سبحانک اللہم و بحمدک استغفرک و اتوب الیک, سبحانک اللہم و بحمدک استغفرک و اتوب الیک. ایک روایت میں یہ ہے, ایک روایت میں سبحانک ربنا و بحمدک اللہم اغفر لی, سبحانک ربنا و بحمدک اللہم اغفر لی. نبی اکرم صلی اللہ علیہ وسلم سجدے میں یہ دعا کثرت سے کیا کرتے تھے, خصوصاً آخری ایام میں, آخری سالوں میں جب آپ عمر رسیدہ ہوئے کثرت سے اس کو پڑھتے تھے سبحان ربنا. امام مسلم نے اس روایت کو نقل فرمایا ہے, کہا یہاں ان الذين ويقولون سبحان, اور یہ بھی پڑھ سکتے ہیں ويقولون سبحان ربنا ان كان وعد ربنا لمفعولا, یہ بھی پڑھ سکتے ہیں, محدثین فرماتے ہیں یہ بھی پڑھ سکتے ہیں, ويخرون للاذقان يبكون ويزيدهم خشوعا. اللہ اکبر. اب قرآن کو پڑھنے سے انسان کے دل نرم ہوتے ہیں, یاد رکھو دو چیزوں سے انسان کے دل نرم ہوتے ہیں, ایک قرآن کو پڑھنے سے, نمبر دو خوف خدا سے رونے سے. جو آدمی روتا ہے دل نرم ہو جاتا ہے, دل نرم ہو جاتا ہے. اور جو اسی لیے تو آخری 10 دنوں میں کثرت سے رونا, توبہ اور استغفار کرنا. اور لیلۃ القدر کیسے پتا چلے گی, کیسے پتا چلے گی؟ تمہاری آنکھوں سے آنسو آ گئے ان راتوں میں, سمجھو تمہاری ملاقات جبرائیل علیہ السلام سے ہو گئی. یہ مولانا زکریا صاحب رحمتہ اللہ علیہ نے فضائل رمضان میں لکھا ہے. یہ رونا, اللہ میں رونا, رونے والی آنکھیں نصیب فرمائے. صرف ابھی میں 2-3 باتیں, پھر آگے میں ٹائم زیادہ ہو گیا بلکہ ختم ہی کرتا ہوں, چلو یہیں پر باقی رکھتے ہیں. کل میں تمہیں بتاؤں گا کہ رونے اور اللہ کے نبی صلی اللہ علیہ وسلم نے ایک ایک قطرہ نکلنے پر کیا کیا بیان فرمایا. اور سب سے بڑی بات ہے کہ دعا مانگنا ہے اللہ کے ناموں میں سے, اور اللہ نے کون کون سے نام تھے جن کو پڑھ کر اللہ سے دعا مانگی تو دعا قبول ہو گئی. انشاءاللہ میں اس کو, اور وہ کون سی اللہ کی تعریف ہے جو دعا سے پہلے کی جاتی ہے تو اللہ دعا قبول کر لیتا ہے, اس پر آخری سبق ہوگا, پھر سورت کو ختم کر دیں گے انشاءاللہ. آخری 3 آیت باقی ہے, ہم سمجھیں گے قرآن کریم کو پڑھنے سے صحابہ کرام اور نبی صلی اللہ علیہ وسلم کیسا روتے تھے, حضرت عمر کا رونا کیسا تھا, انشاءاللہ کل اس کو بیان کریں گے. اللہ ہم سب کو عمل کی توفیق عطا فرمائے. واقعی دعوان الحمدللہ رب العالمین. اللهم صل علی سیدنا مولانا محمد وعلى آل سیدنا مولانا محمد وبارک وسلم یا ارحم الراحمین یا ذا الجلال والاکرام یا حنان یا منان یا دیان یا سلطان یا قدیم الاحسان یا اکرم الاکرمین. اللهم صل وسلم دائما ابدا علی حبیبک خیر الخلق کلہم. اے اللہ ہم سب کے گناہوں کو معاف فرما. یا اللہ اس مجمع کو قبول فرما. یا اللہ اس مجمع کی جائز تمنائیں پوری فرما. یا اللہ یہ مجمع قرآن سمجھنے اور سننے کی نیت سے بیٹھا ہوا ہے, تو سب کچھ جانتا ہے. اے اللہ تیرے گھر میں بیٹھے ہیں, روزے کے ساتھ بیٹھے ہیں, ہمارا بیٹھنا قبول فرما, قرآن سننا قبول فرما, قرآن سمجھنا قبول فرما. ایک ایک آیت کو ہمارے لیے ہدایت کا ذریعہ بنا, نجات کا ذریعہ بنا, قرآن کو ہمارے لیے سفارشی بنا. اے اللہ قرآن کو ہمارے لیے قبر میں مونس بنا, غم خار بنا. اے اللہ قیامت کے دن ہمارا امام بنا, قرآن کو ہمارا امام بنا, ہمارے لیے مغفرت کا ذریعہ بنا اور مغفرت کے لیے آگے چلنے والا بنا, سفارشی بنا. راتوں میں اور صبح میں, دوپہر میں, شام میں قرآن کی تلاوت کرنے والوں میں سے ہمیں بنا, ذاکرین میں سے بنا, صالحین میں سے بنا, اپنے محبوب بندوں میں سے بنا. ہماری ہر عبادتوں کو قبول فرما. اللہ ہم سب کی, ہمارے اعلی اولاد کی, ہمارے ماں باپ کی, دوست احباب کی, ہم سے محبت رکھنے والوں کی اور ہم سے تعلق رکھنے والوں کی اور سارے مسلمانوں کی اور پوری دنیا کی, علماء, صلحاء, نیک صالحین, زندہ لوگوں کی, مردہ کی, سب کی مغفرت فرما, سب کی مغفرت فرما. بیماروں کو شفا عطا فرما. بہت سارے لوگوں نے اور بہت سارے لوگوں نے دعا کے لیے کہلوایا ہے, کہا ہے. اے اللہ سب کی تمنائیں پوری فرما, سب کے جائز مقاصد پورے فرما. اس بابرکت مجلس میں ہم سب کے لیے دعا کرتے ہیں, سب کے مقاصد پورے فرما, سب کے گھروں میں سکون نصیب فرما, سب کی روزی میں برکت نصیب فرما, سب کی اولادوں کو عالم دین بنا, عالم دین بنا, حافظ قرآن بنا, محدثین مفسرین میں سے بنا, مومنین میں سے بنا, مومنات میں سے بنا, مومنین میں سے بنا, مومنات میں سے بنا, قانتین میں سے بنا, قانتات میں سے بنا, ذاکرین میں سے بنا, ذاکرین ذاکرات میں سے بنا, صائمین میں سے بنا, صائمات میں سے بنا, اولیاء میں سے بنا. اے اللہ جو مانگا تھا فرما, نہ مانگ سکے اپنے فضل و کرم سے. اس مجلس میں تیرا نیک بندہ جس کی آمین تجھے محبوب ہو, سبھی محبوبوں کی آمین کے ساتھ ہماری آمین کو ملا کر ہماری دعا اور توبہ کو قبول فرما. صلی اللہ تعالی علی سیدنا محمد وعلی وسلم.